ماشاء اللہ لا حول ولا قوة الا باللہ العلی العظیم حسبی اللہ نعم الوکیل نعم المولا ونعم النصیر بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین الصلاۃ والسلام والتحیۃ والاکرام على النبی الامی الغربی المکی المدنی الرسول المسدد المحمود الاحمد ابی القاسم محمد الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله تبارك وتعالى في كتابه المبين بسم الله الرحمن الرحيم فاذكروني أذكركم واشكروا لي ولا تكفرون صلوا على محمد وعلى محمد برادران ملت عزیزان گرامی ارباب فکر و نظر غلامان حیدر طرار اداکاران حسین یہ شب ذکر ہے میں نے اپنی اس مختصر تقریر کا موضوع ذکر کو قرار دیا آیت قرآنی ہے بہت واضح بہت صاف عام فہم فذکرونی تم میرا ذکر کرو اذکرکم میں تمہارا ذکر کروں گا واشکروا لی میرا شکر ادا کرو لا تکفرون میری نعمتوں کا انکار نہ کرنا تو گویا وہ خالق کائنات وہ بادشاہ سماوات وہ رب العالمین جس کی قدرت لامحدود جس کا انعام بے قرار جس کی رحمت ہر شے کو گھیرے ہوئے جس کے جلال و جبروت کے سامنے ہر شے خاش ہے اور خاضع وہ وعدہ کر رہا ہے تم میرا ذکر کرو گے تو میں تمہارا ذکر کروں گا ذکر کا مطلب ہے عربی میں یاد کسی کو یاد کرنا کسی واقعے کو یاد کرنا اسے عربی میں ذکر کہتے ہیں اسی لیے قرآن کریم کا نام ذکر ہے یعنی قرآن انسان کو یاد دلاتا ہے وہ کچھ یاد دلاتا ہے جو اس کے وجدان پر لکھا ہوا ہے جو اپنی فطرت کے ساتھ وہ لے کے آیا ہے دنیا کی تگودو میں دنیا کی بھیڑ میں انسان ان حقیقتوں کو بھلا دیتا ہے قرآن ہمیں یاد دلاتا ہے اور قرآن کے ساتھ ہم جن کا ذکر کرنے کے لیے بیٹھے ہیں ان کا کردار بھی ہماری یاد دہانی کرتا ہے تو اس مالک نے جس کے قبضہ قدرت میں سب کچھ ہے وہ ہم سے وعدہ کرتا ہے کہ تم مجھے یاد رکھو گے تو میں تمہیں یاد رکھوں گا جہاں تک اس کے یاد رکھنے کا سوال ہے اس نے ہمیں پیدا کیا ہے ہماری تخلیق کی ہے وہ ہمیں بھول نہیں سکتا ایک لمحے کے لیے بھی اگر ہمیں بھلا دے تو ہم زندہ نہیں رہ سکتے اس کی نگاہیں اپنی ہر مخلوق پہ ہے ان کی ضرورتوں پہ ہے ان کے زندگی کے تقاضوں پر ہے وہ کبھی بھول نہیں سکتا اس لیے کہ بندہ بھول سکتا ہے اس کے سامنے مختلف مسائل ہیں مختلف کام ہیں مختلف ضرورتیں ہیں کبھی کسی میں منہمک ہو جاتا ہے کبھی کسی میں منہمک ہو جاتا ہے کبھی یاد کرتا ہے کبھی بھول جاتا ہے कभी सो जाता है, मगर जो मालिक जो वादा कर रहा है उसे न रूह आती है न नींद आती है, वो याद करेगा तो याद करता रहेगा, मगर याद तो वो सबको रखता है जिसको पैदा किया है। यहाँ याद का मतलब कुछ और है, कोई मखसूस याद, कोई मखसूस याद। आप हजरात शबे जिक्र मनाने के लिए यहाँ इकट्ठा हुए हैं, तो अगर आपको ये पता लगाना है कि अल्लाह अपना वादा कैसे पूरा करता है, तो जिन अफराद का जिक्र करने के लिए आप यहाँ बैठे हैं उनकी ज़िंदगी पर नज़र डालें, आप देखेंगे कि उन्होंने एक लम्हे के लिए जिक्र इलाही तर्क नहीं किया। होंठ सूखे हुए हैं मगर जिक्र इलाही जारी है, जबान खुश्क है मगर जिक्र इलाही जारी है, तीरों की बारिश हो रही है मगर जिक्र इलाही जारी है, तलवारें चमक रही हैं मगर जिक्र इलाही जारी है, सर कट गया है मगर जिक्र इलाही जारी है, गले पर खंजर चल रहा है मगर जिक्र इलाही जारी है, खून में डूबी हुई लाशें घर में आ रही हैं मगर जिक्र इलाही जारी है। एक लम्हे के लिए जिक्र इलाही बंद नहीं किया। जिक्र इलाही का परचम जिस बुलंदी पर मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, पहुंचा दिया दुनिया का कोई तारीख पर नजर रखने वाला, किसी मजहब किसी मिल्लत किसी मसलक का मानने वाला हो, वो इससे इनकार नहीं कर सकता कि सबसे ज्यादा जिक्र इलाही अहले बैत मोहम्मद मुस्तफ़ा ने किया है और सबसे बुलंदी पर इस जिक्र को पहुंचाया है। सिर्फ उसात में नहीं बल्कि गहराई में भी इस जिक्र को इंसानी नफ्सियात तक पहुंचाने की जितनी कोशिश अहले बैत ने की है किसी ने नहीं की है। तो हमें कहीं और जाने की ज़रूरत नहीं है, हम सिर्फ ये देख लें कि अहले बैत ने अल्लाह का जिक्र किया, अपनी पूरी ज़िंदगी करते रहे, फाके हो रहे हैं जिक्र हो रहा है, भूख है मगर जिक्र इलाही हो रहा है, गुर्बत है मगर जिक्र इलाही हो रहा है, तो अल्लाह ने अपना वादा कैसे पूरा किया? अल्लाह ने अपना वादा कैसे पूरा किया? मैं आपसे कहूँ कि इतना बड़ा मजमा जो यहाँ मक्के और मदीने से हज़ारों मील दूर जो इकट्ठा हो गया है ये जिक्र करने के लिए, ये वही वादा इलाही है कि वो अपना वादा हमारे जरिए पूरा कर रहा है। एक नारे सलवात भेज दीजिए तो मैं बात आगे बढ़ूं। जिक्र हम करने के लिए इकट्ठा हुए हैं, इस जिक्र को तो मिट जाना चाहिए था, क्यों? इसलिए कि इस जिक्र को मिटाने के लिए जितनी कोशिश हुई, कोई भी दुनिया का ऐसा इंसान या खानवादा या खानदान नहीं है जिसके जिक्र को मिटाने के लिए इतनी कोशिश हुई हो जितनी कोशिश अली के जिक्र को मिटाने के लिए हुई, हसन के जिक्र को मिटाने के लिए हुई, हुसैन के जिक्र को मिटाने के लिए हुई। अफराद ने कोशिश नहीं की, हुकूमतों ने कोशिश की, सल्तनतों ने कोशिश की, फौजें आगे बढ़ीं, लश्कर आगे बढ़े, तलवारों ने काम किया, खंजरों ने काम किया, तीरों ने काम किया, दामो दिरम की थैलियाँ खोल दी गईं कि ये जिक्र मिट जाए। इस जिक्र को तो मिट जाना चाहिए, कोई एक हुकूमत ऐसी नहीं आई इस 14 सदियों के दरमियान कि जिसने इस जिक्र को बढ़ाने के लिए अपनी हुकूमत की ताकत लगाई हो, सब ने इस जिक्र को मिटाने के लिए ताकत लगाई। आज तक न जाने कितने हैं जो इस जिक्र को मिटाना चाहते हैं, इस जिक्र को ख़त्म कर देना चाहते हैं, तरह तरह के इस पर इल्ज़ाम लगाते हैं। कोई कहता है ये बिदअत है, कोई कहता है कि दीन से बगावत है, कोई कहता है कि शिया जिक्र अहले बैत में अहले बैत को इतना बढ़ा देते हैं कि नबूवत के दर्जे से भी आगे पहुंचा देते हैं, वो तरह तरह के मुशरिकाना अमल अंजाम देते हैं। तो इस जिक्र को मिट जाना चाहिए था, मगर ये जिक्र बढ़ता जा रहा है, बढ़ता जा रहा है, बढ़ता जा रहा है, इस तरह से बढ़ता जा रहा है कि आज या अय्याम अज़ा का ज़माना है, किसी सरजमीन पर चले जाइए, किसी खत्ते में चले जाइए, किसी मुल्क में चले जाइए, हर जगह आपको हुसैन हुसैन और अली अली की आवाज़ें सुनाई देंगी। علی علی کی آوازیں سنائی دیں گی. یہ کیوں سنائی دے رہی ہیں؟ کیوں وہ ساری طاقتیں ختم ہو گئیں، سلطنتیں ختم ہو گئیں، حکومتیں ختم ہو گئیں، لشکر ختم ہو گئے، فوجیں دنیا سے فنا ہو گئیں، مگر یہ ذکر جاری ہے. مگر یہ ذکر جاری ہے، میں بند پڑھ چکا ہوں مگر آ گیا ہے موقع سے پڑھ دوں، کہ ہر منظر حیات سے ہٹتا گیا یزید، ہر منظر حیات سے ہٹتا گیا یزید، سوکھے گلوں کی دھار سے کٹتا گیا یزید، چھاتے گئے حسین سمٹتا گیا یزید، شبیر پھیلتے گئے گھٹتا گیا یزید، اتنے ستارے بھی نہیں چرخ مبین پر جتنے امام بار گئے ہیں زمین پر. اتنی امام بارگاہیں کیسے پھیل گئیں؟ کس نے پھیلا دیا؟ یہ اللہ پھیلا رہا ہے، یہ اللہ پھیلا رہا ہے، کسی انسان کی طاقت نہیں ہے. اس نے وعدہ کیا تھا فاذکرونی اذکرکم، تم میرا ذکر کرو میں تمہارا ذکر کروں گا، اور اب وہ وعدہ اپنا پورا کر رہا ہے، اہل بیت کے ذکر کو پھیلا رہا ہے، اہل بیت کے ذکر کو، اور اہل بیت نہیں جو بھی اس کا ذکر جتنا کرے گا، جتنا وہ یاد رکھے گا اتنا ہی وہ یاد رکھے گا جتنا ہم یاد رکھیں گے اسے. یہ اس نے کہا ہے بندگی جہاں کا جہاں تک سوال ہے، اس کی ربوبیت کا جہاں تک سوال ہے، ہمارے مربوب ہونے کا جہاں تک سوال ہے، اتنا تو یاد رکھے گا، اس لیے کہ وہ سب کا رب ہے. کفار کا بھی رب ہے، مشرکین کا بھی رب ہے، اچھے لوگوں کا بھی رب ہے، برے لوگوں کا رب ہے. پالنا سب کو ہے، وہی سب کو پال رہا ہے، وہی سب کی ضرورتیں پوری کر رہا ہے، مگر مخصوص طور پر کسی ذکر کو باقی رکھنے کا اس نے وعدہ کیا ہے. یہ ایک الگ خصوصیت ہے کہ اہل بیت کے ذکر کو اس نے پھیلایا اور پھیلاتا چلا جا رہا ہے. اب یہاں ایک بات آپ کے سامنے ضرور آپ کے پیش نظر ہوگی کہ اہل بیت نے اللہ کے ذکر کو باقی رکھا اور اللہ اہل بیت کے ذکر کو پھیلا رہا ہے، مگر ہم دیکھ رہے ہیں کہ اللہ کے ذکر میں اور اہل بیت کے ذکر میں تھوڑا فرق ہے. وہ فرق یہ ہے کہ ایک مسجد کہیں بنتی ہے تو 10 عزاخانے بن جاتے ہیں، 10 امام بارگاہیں بن جاتی ہیں، ایک جگہ نماز کے صف قائم ہوتی ہے تو 10 جگہ فرش ادا بچ جاتا ہے، ایک 10 مرتبہ نعرہ تکبیر کی آواز بلند ہوتی ہے تو 100 مرتبہ نعرہ حیدری کی آواز بلند ہو جاتی ہے، 100 مرتبہ نعرہ حیدری کی آواز بلند ہو جاتی ہے. ذکر الہی کم ہے ذکر اہل بیت کے مقابلے میں، ہے کہ نہیں؟ سامنے کی بات ہے، ذکر الہی پیچھے ذکر اہل بیت آگے. یہ فرق کیوں ہے؟ سب سے پہلے سوال یہ آیا کہ یہ فرق کیوں ہے آخر؟ ذکر الہی کو آگے ہونا چاہیے مقدار میں بھی اور اپنی معنویت میں بھی، اپنے جوش میں بھی، اپنے جذبے میں بھی. تو اس کا سبب بہت سامنے ہے، جہاں بھی آپ غور کریں گے تو آپ کی سمجھ میں آئے گا کہ ایک بندے کا کام ہے، ایک اللہ کا کام ہے. بندے کے کام میں اور اللہ کے کام میں فرق ہونا ہی چاہیے. ذکر خدا قائم کرنا اہل بیت کا کام تھا اور ذکر اہل بیت قائم کرنا اس مالک کا کام ہے. تو اب وہ دکھا رہا ہے کہ میرا کام ہے، بندوں کے کام سے میرا کام آگے رہے گا. اور یہی نہیں، اس نے وعدہ کیا ہے کہ تم میری راہ میں ایک نیکی کرو گے میں اسے 10 گنا بڑھا کے واپس کروں گا. تو اب یہ ذکر اہل بیت ہے جو 10 گنا ہو کے واپس آ رہا ہے. عزیز علی گرامی، ہم یہ علی کے گھر سے اٹھنے والے تکبیریں ہیں جو نعرہ حیدری بن کے واپس آ رہی ہیں. تم بھی دیجیے محمد و آل محمد پر. اللہ بڑھا رہا ہے ذکر اہل بیت کو، جو اس کا وعدہ ہے، لیکن یہاں پہنچنے کے بعد ایک بات سمجھ میں آتی ہے. دیکھیے اللہ بڑھا رہا ہے، اللہ اہل بیت کے ذکر کو بڑھا رہا ہے، اس لیے کہ اہل بیت نے اپنی زندگی قربان کر دی ذکر الہی کے لیے. اہل بیت نے اپنی زندگی قربان کر دی ذکر الہی کے لیے. مگر اب ایک بات میں اپنے نوجوانوں سے کہتا چلوں، ایک روایت سن لیجیے. امام حسین میدان عرفات میں بیٹھے ہوئے ہیں، ایک صحابی آئے، آ کے بیٹھ گئے، امام نے خوشے انگور رکھ دیا ان کے آگے، امام حسین نے. انہوں نے اس خوشے انگور پر نظر ڈالی، کہا سبحان اللہ. امام نے کوئی اور چیز رکھی ہوئی تھی، وہ سامنے رکھ دیا. انہوں نے کہا الحمدللہ. امام نے اپنے دوسرے صحابی سے کہا خیمے میں جاؤ एक थैली रखी हुई है, उसमें कुछ दिरहम दीनार हैं, लाकर इनकी खिदमत में पेश करो। थैली आके रख दी गई। उन्होंने कहा अल्लाह अकबर। इमाम ने कहा फिर खामे में जाओ, फला सामान रखा हुआ ला के रख दो। वो भी आके रख दिया गया। अब वो जिक्र इलाही करते जा रहे हैं जो साहबी आए थे। इमाम हुसैन कहते जा रहे हैं खैमे में जाओ, फला सामान रखा उठा लाओ, फला कपड़े का टुकड़ा रखा हुआ उठा लाओ, फला चीज रखी है उठा लाओ। सामान का ढेर हो गया। जब सामान का ढेर हो गया तो सहाने वाले साहबी ने एक मरतबा अपनी गुफ्तगू का रुख बदला, आवाज दी, क्या कहना फरजंदे रसूल आपके सखावत का, और क्या कहना आपके वालिद बुजुर्गवार के सखावत का। ना आपका कोई जवाब है, ना आपके वालिद बुजुर्गवार का कोई जवाब है। अब इमाम हुसैन ने हाथ रोक लिया। साहबी ने सारा सामान समेटा और चले गए। जो साहबी इमाम के साथ थे उन्होंने कहा फरजंदे रसूल आज तो ऐसा लगता था कि आप अपना खैमा ही खाली कर देंगे। इमाम ने कहा बेशक अगर वो मेरे रब का जिक्र, मेरे मालिक का जिक्र इसी तरह करता रहता तो मैं अपने हाथों को न रोकता। अब इससे एक नतीजा निकला। नतीजा ये निकला कि अगर हुसैन को खुश करना है तो जिक्र खुदा करना पड़ेगा, और खुदा को खुश करना है तो जिक्र हुसैन करना पड़ेगा। तो उनके नतीजे मोहम्मद व आले मोहम्मद। उसका पसंदीदा जिक्र है और वो जिक्र इनका पसंदीदा जिक्र है। हुसैन को खुश करना है तो जिक्र खुदा कीजिए, और खुदा को खुश करना है तो जिक्र अहले बैत कीजिए। मगर एक बात याद रखिए, न ये जिक्र उस जिक्र से अलग है, न वो जिक्र इससे अलग है। दोनों लाजिम मलजूम है। ये मुमकिन ही नहीं कि खुदा का जिक्र हो और जिक्र अहले बैत ना हो, और ये भी मुमकिन नहीं कि जिक्र अहले बैत हो जिक्र खुदा ना हो। खुदा के जिक्र का क्या मतलब है? अल्लाह 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 न। खुदा के जिक्र का मतलब है कि उसकी कुदरत याद कीजिए, उसके फजल को याद कीजिए, उसके रहम को याद कीजिए, उसके करम को याद कीजिए, और जो कुछ भी याद करेंगे अहले बैत याद आते जाएंगे, याद आते जाएंगे, याद आते जाएंगे। उसका करम याद होगा तो अहले बैत का करम याद आएगा, उसका जूद याद करेंगे अहले बैत की जूद याद आएगा, उसकी सखावत याद करेंगे अहले बैत की सखावत याद आ जाएगी, उसके इल्म पर नज़र डालेंगे अहले बैत का इल्म सामने आ जाएगा। अहले बैत तो याद आते रहेंगे, और अहले बैत जो हैं वो जिक्र का सबसे बड़ा जरिया है, इसलिए कि मज़हरे ज़ाते इलाही है, मज़हरे ज़ाते इलाही है, और मारफत इलाही का तरीका तकाजा यह है कि हम अहले बैत का जिक्र करें, और मारफत अहले बैत का तकाजा यह है कि हम जिक्र इलाही करें। ना उसके साथ बगावत करें, ना इसके साथ बगावत करें। एक शेर सुना दूं, एक शेर सुन लीजिए। महरूम जा नमाज जो खाके शफा से है, महरूम महरूम जा नमाज जो खाके शफा से है, सजदा नहीं है बल्कि बगावत खुदा से है। महरूम जा नमाज जो खाके शफा से है, सजदा नहीं है बल्कि बगावत खुदा से है। तो वो सजदा नहीं है, वो सजदा वही है कि जब खुदा याद आए तो उसके सजदा करने वाले बंदे भी याद आ जाए। कितनी वीरान वो जानमाज लगती है, वो मुसल्ला लगता है जिसमें सजदगा ना हो, जिसमें सजदगा ना हो।
सही बात
तो है ना। सजदगा उन्होंने हटा दी, हटा दी। तो एक जमाने में हिंदुस्तान में बाबरी मस्जिद जब टूटी थी तो मैंने एक शेर कहा था कि सजदगाहें तुमने हटा दी इसलिए कुफार घुस आए, इसलिए सजदा गाहें ना हटाते तो सनम क्यों आते। तो रास्ता उन्होंने दे दिया। मगर दूसरा रुख एक और भी है अजीजाने गिरामी, वो भी सुन लीजिए, वो भी सुन लीजिए। एक शायर साहब थे एक प्रोग्राम में, और हो गए उन्होंने शेर पढ़ रहे थे, पढ़ते पढ़ते उन्होंने कहा कि मालिक तेरी नमाज का है मुझको एतराफ, मालिक तेरी नमाज का है मुझको एतराफ, लेकिन अली के जिक्र से फुर्सत नहीं मुझे। बहुत अच्छा है ना। मालिक तेरी नमाज का है मुझको एतराफ, लेकिन अली के जिक्र से फुर्सत नहीं मुझे। मजमे ने बहुत वाह वाह की। उसी के बाद मुझे जाना था, जाते जाते मैंने एक चार मिसरे कह लिए। अली का इश्क है दिल में तो कोई गम ना करो, अली का नाम है लब पर तो कोई गम ना करो, अली का इश्क है फिर फिक्रे बेशो कम ना करो, अली का इश्क है پھر فکر بیشو کم نہ کرو. نماز میں بھی ہے ذکر علی خدا کی قسم, نماز چھوڑ کے ذکر علی کو کم نہ کرو. اچھا نہیں لگا آپ لوگوں کو نا؟ نماز میں بھی ہے ذکر علی خدا کی قسم, نماز چھوڑ کے ذکر علی کو کم نہ کرو. نماز چھوڑ کے ذکر علی کو کم نہ کرو. تو ہم ذکر کر رہے ہیں, ہم ذکر کر رہے ہیں اہل بیت کا. تو ہمیں سب سے پہلے تو یہ سوچنا چاہیے کہ اللہ نے دنیا کی ہزاروں قوموں کے بیچ میں ہماری قوم کا انتخاب کیوں کیا؟ کسی کا انتخاب کر لیتا, وعدہ اس کا تھا, ہم نے تو وعدہ نہیں کیا تھا. اہل بیت سے ہم نے تو وعدہ نہیں کیا تھا کہ آپ اللہ کے راہ میں گھر لٹا دیجئے, ہم آپ کو یاد کرتے رہیں گے. یہ تو اس نے وعدہ کیا تھا, فذکرونی اذکرکم, تم مجھے یاد رکھو میں تمہیں یاد رکھوں گا. اس نے ہمارا انتخاب کیا ہے. اللہ بلا وجہ تو انتخاب نہیں کرتا عزیزان, کچھ وجہ ہے, کچھ سبب ہے, کچھ خصوصیت ہی ہم نے کہ اس نے ہمارا انتخاب کیا. ہمیں اس کا شکر ادا کرنا چاہیے کہ پالنے والے ہزاروں قوموں کے بیچ سے, ہزاروں امتوں کے بیچ سے تو نے ہمارا انتخاب کیا. اور وہ اپنے اہل بیت کا ذکر باقی رکھنا چاہتا تو کسی طرح رکھ سکتا تھا. درختوں سے کہہ دیتا علی علی کرتے رہو, وہ کرتے رہتے. پہاڑوں سے کہہ دیتا علی علی کہتے رہو, وہ کرتے رہتے. دریاؤں سے کہہ دیتا نعرہ حیدری لگاؤ, وہ نعرہ حیدری لگاتے رہتے. مگر اس نے ہمارا انتخاب کیا. جب ہمارا انتخاب کیا تو ہمیں اپنی عظمت پہچاننی چاہیے, ہمیں اپنی عظمت پہچاننی چاہیے کہ ہم کو اللہ نے منتخب کیا ہے. ہر شخص کو احساس علم مل نہیں سکتا, ہر شخص کو احساس علم مل نہیں سکتا, ہر شخص کو احساس علم مل نہیں سکتا, ہر فرد کو یہ دیدہ نم مل نہیں سکتا, ہر کاندھے کو مولا کا علم مل نہیں سکتا, ہر ایک کو شبیر کا غم مل نہیں سکتا. تقسیم جو ہو جائے وہ دولت تو نہیں ہے, زہرا کی دعا مال غنیمت تو نہیں ہے, زہرا کی دعا مال غنیمت تو نہیں ہے, زہرا کی دعا ہے. وہ ہمیں ملی, ہمیں ملی تو ہمیں فخر کرنا چاہیے, اور جب ہمیں مل گئی تو ہم کو اپنی عظمت پہچاننی چاہیے. آدمی جتنا عظیم ہوتا ہے اتنی زیادہ اس کی ذمہ داری ہوتی ہے, یہ بھی ساتھ ساتھ سمجھیے, اتنی ہی اس کی زیادہ ذمہ داری ہوتی ہے. تو ہم اس کا ذکر کر رہے ہیں. اچھا, ذکر کا تقاضا کیا ہے؟ فرض کیجیے آپ گئے یہاں سے بازار, ایک مزدور لے آئے اپنی دیوار اٹھوانے کے لیے, وہ دیوار اٹھا رہا ہے. ایک آدمی آیا اور آنے کے بعد اسے ایک تماشا لگا دیا. آپ برداشت کریں گے؟ کوئی بگڑ جائیں گے سب, اپنے گھر سے نکل آئیں گے. میں اسے اپنا کام کرنے کے لیے لایا ہوں, جب تک میرے یہاں میرا کام کر رہا ہے تم کو یہ حق نہیں ہے کہ اسے اذیت دو یا اسے تکلیف دو. ہوتا ہے کہ نہیں؟ اس لیے کہ وہ ذمہ دار ہے, وہ لے آیا ہے کام کرنے کے لیے. تو جب تک کوئی کسی کا کام کر رہا کرتا رہتا ہے, جس کا کام کر رہا ہے وہ اس کا محافظ ہوتا ہے, اس کا اخلاقاً محافظ ہوتا ہے. تو ہم اللہ کا کام کر رہے ہیں, عدل الہی کا تقاضا ہے کہ وہ ہماری حفاظت کرے, عدل الہی کا تقاضا ہے کہ وہ ہماری حفاظت کرے. اور وہ نہ حفاظت کرتا تو ہم اس طرح بیٹھتے یہاں کہاں؟ آ کے کہاں کیلگری, کہاں عرب, کہاں مکہ, کہاں مدینہ, اس طرح بڑھتی جا رہی ہے یہ قوم. اگر وہ حفاظت نہ کرتا, اور بڑھتی نہیں جا رہی عزیزان گرامی, اتنے دشمن تھے اس کے بھی جس کی کوئی انتہا نہیں. کون ہمارا دشمن نہیں تھا؟ امویوں نے ہمارا خون بہایا, عباسیوں نے ہمارا خون بہایا, عثمانیوں نے ہمارا خون بہایا, مغلوں نے ہمارا خون بہایا, خلجیوں نے ہمارا خون بہایا. جس کو دیکھیے ہمارا خون بہا رہا ہے, اور خون ہی نہیں بہایا, ہمیں بدنام بھی کیا, ہماری کردار کشی بھی کی, نسل کشی کے ساتھ ساتھ کردار کشی بھی کی. یہ تھوک کے کھلاتے ہیں, ان کے یہاں فلاں عمل ہوتا ہے, یہ فلاں غلط کام کرتے ہیں, اتنے اخلاقی الزامات لگائے کہ جب قیامت کا بازار گرم ہوگا تو کوئی ایک جھوٹ جو ہے جو ہمارے خلاف بولا گیا ہے اس کا جواب دنیا نہیں دے سکے گی, دنیا نہیں دے سکے گی. تو اتنا جھوٹ بولے لوگوں نے ہمارے خلاف بولا ہے, ہمیں ہماری نسل کشی بھی کی گئی, ہماری کردار کشی بھی کی گئی. ایک دن میں کرخ کا پورا محلہ اجاڑ دیا گیا. علامہ مجلسی جو اپنے گھر سے نکلے ہیں آدھی رات کو, تو اس محلے میں جب گئے تو لاشوں کے علاوہ کچھ نہیں, بچوں کی بھی لاشیں, بوڑھوں کی بھی لاشیں, جوانوں کی بھی لاشیں, عورتوں کی بھی لاشیں. اس درمیان میں کھڑے ہو کے انہوں نے بددعا کی پالنے والے ان قاتلوں سے تو ہی انتقام لے سکتا ہے اور کسی کے بس میں نہیں ہے. اور اللہ نے انتقام لیا. کچھ ہی دن کے بعد, زیادہ وقت نہیں گزرا تھا کہ چنگیز کی فوجیں آئیں تو بغداد کی گلیاں لاشوں سے پٹ گئی اور اس کی فوجیں, اس کے سپاہی لاشوں کو بستر بناتے تھے. تو وہ انتقام وہ لیتا ہے. اس قوم کو میں صرف اس لیے یہ واقعہ سنا رہا ہوں, اس قوم کو مٹ جانا چاہیے تھا. نہ جانے کتنے شیعہ دیواروں میں چرما دیے گئے, نہ جانے کتنوں کا خون گارے میں ڈال دیا گیا. اس قوم کو ختم ہو جانا چاہیے, مگر یہ بڑھتی ہوئی نسل علی کے ماننے والوں کی اس بات کی گواہی دے رہی ہے کہ اللہ اپنا کام لے رہا ہے ہم سے, تو ہماری حفاظت بھی کر رہا ہے, تو ہماری حفاظت بھی کر رہا ہے. البتہ ایک بات ضرور ہے کہ آدمی سوچتا ہوگا کیسے حفاظت کر رہا ہے, ہم تو مارے جا رہے ہیں, ہم تو مارے جا رہے ہیں. ادھر جب سے انقلاب ایران کا آیا ہے تب سے اور زیادہ ہمارا خون بہایا گیا ہے. مزار شریف میں شیعوں کی لاشیں اتنی گرائی گئیں کہ جس کی کوئی انتہا نہیں. افغانستان میں مارے گئے, پارا چنار میں مارے گئے. مگر ابھی دانے گرام ذرا تاریخ اٹھا کے دیکھیے تو آپ کو ماننا پڑے گا کہ مارے تو ہر دور میں گئے ہیں, کوئی ایسا زمانہ نہیں ہے کہ جب نہیں مارے گئے ہیں. جب ہمیں قتل نہیں کیا گیا, ہمیں شہید نہیں کیا گیا, ہمارا خون نہیں بہایا گیا, ایسا نہیں ہے کہ انقلاب کے بعد ایسا ہوا ہے. اور مگر ساتھ ساتھ یہ سمجھنا چاہیے کہ انقلاب ایران سے پہلے ہم عزا خانوں میں پناہ لیے ہوئے تھے صدیوں سے. یہ عزا خانے, یہ امام بارگاہیں, یہ ہمارے لیے قلعہ تھی, ہمارے لیے قلعہ تھی. جب دشمن بہت چاروں طرف پھیل جاتے ہیں تو کمزور فوجیں جو ہیں وہ قلعہ بند ہو جاتی ہیں. ہم قلعے کے اندر بیٹھے ہوئے تھے اپنے عزا خانوں میں. حسین کو روتے تھے جب محرم ختم ہوتا تھا, ایام عزا ختم ہوتے تھے, ہم حسین کو رخصت کرتے تھے, جیسے ابھی الوداع کے سلسلے میں مرثیہ پڑھا گیا ہے. اور میدان حیات میں ہم گویا نہ ہونے کے برابر, ہم گویا نہ ہونے کے برابر. اب جب میدان عمل میں ہم آ کے کھڑے ہو گئے ہیں, جب میدان عمل میں کھڑے ہو گئے ہیں تو اب تو ظاہر ہے کہ ہمارا خون بہے گا, ہمارا قتل ہوگا. اس لیے کہ اگر نہ میدان میں عمل میں آتے تو نہ ہوتا, بیٹھے رہتے. مگر اس زمانے میں بھی ہو رہا تھا, اس زمانے میں ہو رہا تھا. ایوب کے زمانے میں 110 شیعہ لڑکے تھیری میں مار دیے گئے ایک دن میں, ایک چند گھنٹوں میں خیر پور کے پاس, اور کسی کے ماتھے پر شکن نہ آئی. خون جو ہے یوں ہی ضائع ہو رہا تھا. اب تو جو قطرہ ٹپکتا ہے ہمارا خون, اس سے جھنکار پیدا ہوتی ہے, اس سے جھنکار پیدا ہوتی ہے. کم سے کم ہم کو ایک سبق مل گیا, ہمیں ایک سبق مل گیا کہ سلیقہ سیکھ لو پیاسوں سے سر کٹانے کا, سلیقہ سیکھ لو پیاسوں سے سر کٹانے کا, کہ سر کٹاؤ تو خنجر دہائی دینے لگے. تو خنجر دہائی دے رہا ہے عزیزان گرامی, خون ضائع نہیں ہو رہا ہے, کام آ رہا ہے, تاریخ بن رہی ہے. آج تاریخ کا رخ جو ہے وہ ہماری طرف ہے, آج تاریخ کا رخ ہماری طرف ہے. تو عزیزان گرامی بڑھ رہے ہیں ہم اور قتل بھی ہو رہے ہیں. آپ کہیں گے یہ تو عجب حساب ہے آپ کا, بڑھ رہے ہیں, یہ تو آپ دیکھ لیجئے, یہ آپ خود دیکھ لیجئے. کسی شہر میں چلے جائیے, کسی ملک میں چلے جائیے, کسی فرش اعظم پر چلے جائیے, کسی مجلس میں چلے جائیں, آپ دیکھیں گے کہ پورا فرش بھرا ہوا ہے, پورا فرش بھرا ہوا ہے. اور آپ کہیں گے مگر اخبارات جو بتا رہے ہیں آج یہاں اتنے قتل ہو گئے, اتنے قتل ہو گئے, اتنے قتل ہو گئے, انہیں تو ختم ہونا ہو جانا چاہیے. میں کہوں گا بھائی یہ معاملہ جو ہے وہ بڑا ٹیڑھا ہے, یہ تو الہی حساب ہے, اس کو وہ ہمارے بس میں نہیں ہے اس کو لگا لینا. اس لیے کہ بندوں کا حساب اور ہے اور اللہ کا حساب اور ہے, بندوں کا حساب اور ہے, اللہ کا حساب اور ہے. ایک زمانے میں بمبئی میں ایک صاحب سے ملاقات ہوئی, وہ آ رہے تھے, کہنے لگے میں بہت سوچتا رہتا ہوں, میرے جواب کچھ سمجھ میں نہیں آتا. میں نے کہا کیا سوچتے رہتے ہیں؟ کہلے میں یہ سوچتا رہتا ہوں کہ ایک سید سجاد بچے تھے کربلا میں, اتنے سادات کہاں سے ہو گئے, اتنے سادات کہاں سے ہو گئے. اب اسے یوں سمجھ لیجئے کہ اتنے شیعہ کہاں سے ہو گئے. امام زین العابدین علیہ الصلوۃ والسلام نے کہا ہے کہ کربلا کے بعد صرف چار شیعہ بچے تھے, इतने शिया कहाँ से हो गए? उन्होंने हमसे यही कहा कि इतने सादात कहाँ से हो गए? नकवी, रिजवी, जैदी, जाफरी, मूसवी, जहाँ देखिए साहब सैद वाले कायम है पूरे हिंदुस्तान में और पूरे पाकिस्तान में तमाम जगह जगह, इतने कहाँ से हो गए? सभी पैगंबर के जितने आसाब थे सबकी इतनी बड़ी नस्ल होनी चाहिए और किसी की नस्ल का कुछ पता ही नहीं है कितने हैं। तो मैंने कहा आपका मतलब क्या है? कहने लगे कि मेरा मतलब ये है कि ज्यादातर सादात जो है वो नकली हैं, ज्यादातर सादात नकली हैं। मैंने कहा अच्छा, बस बन गए हैं आए, और उन्होंने अपने को सैयद लिखना शुरू किया। तो मैंने कहा कहाँ से आप आ रहे हैं? कहने लगे कि मैं हज करने गया था, वहां से आया हूँ। मैंने कहा तो वहां मैदान में मना में देखा आपने दुब्बे थे कुछ? कहले हाँ। मैंने कहा कितने रहे होंगे? कहने लगे 50 लाख कम से कम थे। मैंने कहा 50 लाख थे और सब्जीबा हो गए? कहने सब्जीबा हो गए। हमने कहा पिछला हज जो आया है उसमें भी 50 लाख जिबा हुए होंगे? कहले हाँ, जब से हज हो रहा है दुब्बे तो जिबा हो रहे हैं। ऐसे ऐसे हाजी दो दो तीन तीन लेके आते हैं जिबा करने के लिए। तो मैंने कहा मालूम होता है आपको गलत फहमी हो गई है, नकली दुम्बे थे जो आ गए थे, ये नकली दुम्बे थे जो आ गए थे। कहने लगे दुम्बे भी कहीं नकली होते हैं? हमने कहा तो सैयद कैसे नकली हो जाएंगे, ये तो बता दीजिए, दुरूद भेज दीजिए मोहम्मद व आले मोहम्मद। ये सैयद कैसे नकली हो जाएंगे? और मैंने कथा भी उनको सुना दिया कि किस लिए सादात की कसरत पे हैरत है तुझे, किस लिए सादात की कसरत पे हैरत है तुझे, सूरह कौसर की ये मुंह बोलती तफसीर है। अपने बेटों, सूरह कौसर की ये मुंह बोलती तफसीर है, अपने फर्जंदों, अपने बेटों को दिया था जिसने मरने का सबक, ये उसी मजलूम माँ के शीर की तासीर है, ये उसी मजलूम माँ के शीर की तासीर है। तो अजीदाने गिरामी सबब क्या है ये कि आदमी की समझ में नहीं आता कि ये हिसाब कैसे होता है कि चीज खर्च भी हो और बढ़ भी जाए, चीज खर्च भी हो बढ़ भी जाए। अब वो कहता है कि तुम मेरी राह में एक खर्च करोगे तो मैं कम से कम 10 गुना करूंगा और 100 गुना कर दूंगा, 10 गुना करूंगा और 100 गुना कर दूंगा। ये तो उसका हिसाब है। मसलन आप जेब में $100 लेके आए हैं और यहाँ इस हंटर दिखे शब्बीर साहब बैठे हुए हैं और पाकिस्तान में जो शिया शहीद होते हैं उनके यतीम बच्चे और उनकी बेवा, उनकी ज़रूरतों को पूरा करने के लिए इरफान जैदी साहब हैं, ज़ुल्फ़कार साहब हैं सल्लमू, ये सारे लोग कोशिश कर रहे हैं जो हमारे आपकी जिम्मेदारी अपने कांधों पर लिए हुए हैं। शब्बीर साहब हैं सिलेंडर चला रहे हैं, उसकी जिम्मेदारी अपने कांधों पर लिए हुए हैं। हमें शुक्रिया अदा करना चाहिए कि आप हमारी जिम्मेदारी पूरे कर रहे हैं। अब फर्ज कीजिए कि आप $100 लेके आए, $10 दे दिया इनको या उनको किसी को, और अगर 10 इनको दे दिया 10 इनको तो $20 दे दिए। $100 में अब आपके पास कितने बचे? $100 में आपके पास, मैं बता रहा हूँ कि अल्लाह के हिसाब में बंदों के हिसाब में जो फर्क है, $20 दे दिया आपने राह लाही में, अब आपके पास कितने बचे? इंसानों का हिसाब ये है कि $80 बचे और अल्लाह का हिसाब ये है, अल्लाह का हिसाब ये है कि 280 बचे। आप कहेंगे ये कैसे? ये मैं नहीं कह रहा हूँ, ये तो कुरान ने कहा है, अल्लाह ने कहा है, कुरान ने कहा है, अल्लाह ने कहा है। जो 20 दिए हैं कम से कम 10 गुना तो होगा, 20 दिए तो 10 गुना हो गया, 200 तो वो हो गया और 80 है आपके जेब में। आप कहेंगे हमें दिखाई तो नहीं देता। हमने कहा भाई यही अल्लाह का हिसाब है, आदमी के समझ में कुछ नहीं आता और उसका हिसाब लागू हो जाता है। हम बढ़ते जा रहे हैं, बढ़ते जा रहे हैं, कत्ल होते जा रहे हैं, घटते नहीं, घटते धब्बा किसी लहू का नहीं आस्तीन पर, खुशबू की तरह फैल रहे हैं जमीन पर। अब तो दरूद भेज दीजिए मोहम्मद व आले मोहम्मद। तो अल्लाह का हिसाब है। अब आप समझ लीजिए कि हम अल्लाह का हिसाब ज्यादा सही है या बंदों का हिसाब ज्यादा सही है, या बंदों का हिसाब ज्यादा सही है। तो अजीज़ाने गिरामी, ये فرش اعضا ہے, ہم اس پر بیٹھے ہیں. ایام اعضا تقریباً ختم ہے, 2 مہینے 8 دن ہم نے ذکر حسین کیا, ذکر اہل بیت کیا, تو کیا بس 2 مہینے 8 دن اس کے بعد ہماری ذمہ داریاں ختم ہو گئیں؟ 2 مہینے 8 دن کے بعد ہماری ذمہ داریاں ختم ہو گئیں؟ ایسا تو نہیں ہے عزیزان گرامی. اگر ایسا ہے تو اس کا مطلب یہ کہ آپ نے ذکر نہیں کیا ہے. ذکر کا مطلب ہی یہ ہے کہ وہ آدمی کے کردار میں تبدیلی پیدا کر دے, انقلاب پیدا کر دے, تبدیلی پیدا کر دے, انقلاب پیدا کر دے. ہم روتے ہیں, ہم ماتم کرتے ہیں, ہم روتے ہیں, ہم ماتم کرتے ہیں. صرف اس لیے نہیں روتے کہ بس ہم رو لیں, اس لیے روتے ہیں کہ ہم دنیا کو حق و صداقت کا پیغام دیں. اس لیے روتے ہیں کہ ہم جانتے ہیں کہ آنسو کے زبان میں جو طاقت ہوتی ہے وہ لفظوں میں نہیں ہوتی. ہمیں معلوم ہے کہ ماتم کی صداؤں میں جو طاقت ہوتی ہے وہ کسی صدا میں نہیں ہے. اس لیے ہم دنیا کو بیدار کرنا چاہتے ہیں, دنیا کو جگانا چاہتے ہیں, دنیا کو جگانا چاہتے ہیں. عزیزان گرامی, تو یہ 2 مہینے 8 دن ہیں, یہ گویا ایک کیمپ ہے, یہ حسینی درسگاہ ہے, ہم حسینی درسگاہ میں شامل ہوئے ہیں. جیسے کیمپنگ ہوتی ہے کہ نہیں, تربیت حاصل کرنے کے لیے, تعلیم حاصل کرنے کے لیے, تو 2 مہینے 8 دن ہم اس حسینی کیمپ میں جو داخل رہے ہیں, تو باہر نکلنے کے بعد ہمیں اپنا جائزہ لینا چاہیے کہ ہم کچھ سیکھ کے نکلے ہیں, جیسے گئے تھے ویسے ہی نکل آئے. یہ مجلس میں نہیں پتہ چلے گا عزیزان گرامی, مجلس میں نہیں پتہ چلے گا. فرض کیجئے کوئی نماز میں کھڑا ہے, بہت اچھی قرات کر رہا ہے, بہت اچھی قرات کر رہا ہے, اللہ اکبر, یہ اللہ اکبر کہنے میں وہ کامیاب ہوا ہے یا نہیں مسلح پر نہیں پتہ چلے گا. یہ تو جب وہ مسلح سے ہٹ کے باہر نکلے گا تب معلوم ہوگا کہ اللہ کی کبریائی کا کچھ احساس ہے اس کے اندر کہ نہیں, اللہ کو پہچانا ہے یا نہیں. یاد رکھیے, جو اللہ سے ڈرتا ہے پھر کسی سے نہیں ڈرتا, پھر وہ کسی سے نہیں ڈرتا. اور جو اللہ کی کبریائی کو پہچان لیتا ہے, وہ نہ خود بڑا بننا چاہتا نہ دوسروں کو بڑا بنانا چاہتا ہے, نہ کسی کے سامنے جھکتا ہے نہ اپنے سامنے کسی کو جھکاتا ہے, نہ اپنے سامنے کسی کو جھکاتا ہے. اگر ہم حسینی ہیں تو ہم اس فرش سے کیا بن کے اٹھے ہیں یہ سوچنا پڑے گا ہمیں. یہ فرش حضرت زینب نے بچھایا ہے, یہ فرش حضرت ام کلثوم نے بچھایا ہے, ہمارے کم سے کم 11 معصومین نے حضرت علی کو اور امام حسن کو اگر الگ بھی کر دیں, پیغمبر اسلام کو, حالانکہ انہوں نے بھی غم بنایا ہے, تب بھی ہمارے 10 معصومین مسلسل عزاداری حسین کرتے رہے ہیں, عزاداری حسین کرتے رہے ہیں. تو یہ عزاداری حسین کا مطلب کیا ہے, یہ عزائے حسین کا مطلب کیا ہے؟ کسی زمانے میں میں نے ایک شعر کہا تھا اپنے لیے, کہا تھا کہ پیروی مشکل تھے ذاکر بن گئے, پیروی مشکل تھی ذاکر بن گئے, ہم مجاہد تھے مجاور بن گئے. اب یہ فیصلہ آپ کو کرنا ہے, صاحبان فکر و صاحبان اہل نظر کو کرنا ہے کہ یہ فرش جو بچھایا ہے ہمارے معصومین نے مجاور بنانے کے لیے بس بچھایا ہے یا مجاہد؟ اب آپ خود سمجھ لیجئے. مجاہد کہتے ہیں کہ جو انسانیت کی خدمت کرے, جو دین کی خدمت کرے, جو دین کے کام آئے. مجاور اسے کہتے ہیں کہ کوئی چیز اس کے سامنے ہو اور اس کے بیٹھ جائے ہاتھ باندھ کے. اب وہ بیٹھا ہوا ہے, اب وہ بیٹھا ہوا ہے, اس کو وہاں سے اٹھنا نہیں ہے. تو عزیزان گرامی, ہم بہت دن تک ازا خانوں میں رہے ہیں, لیکن اب میدان عمل میں کھڑے ہوئے ہیں اور دنیا کی نگاہیں ہم پہ ہیں, دنیا کی نگاہیں ہم پہ ہیں. ایک قطع میں نے کہا تھا, وہ بھی سن لیجئے, کہ بکھرے ہوئوں کو پیکر واحد بنا دیا, بکھرے ہوئوں کو پیکر واحد بنا دیا, قرآن و اہل بیت کا شاہد بنا دیا, لاکھوں سلام عزم خمینی پہ ہو پیام, جس نے مجاوروں کو مجاہد بنا دیا, جس نے مجاہدوں کو, جس نے مجاوروں کو مجاہد بنا دیا. تو ہمیں مجاور بن کے आजादारी करनी है या मुजाहिद बन के। अजीजाने गिरामी, ये जिहाद है, ये जिहाद है। अब यहाँ एक बात और भी समझ लीजिए, इस मजलिस में नहीं बाद में मौका मिला तो मैं विलायत की जिम्मेदारी और विलायत की ज़रूरत क्यों है और विलायत के बगैर इंसानी माशरा सही रास्ते पर नहीं जा सकता इस पर गुफ्तगू करूँगा, मगर एक बात आप समझ लें कि हम आज़ादार हैं और हमारी जिम्मेदारी है, हम आज़ादार हैं और हमारी जिम्मेदारी है। और जिम्मेदारी कब शुरू होगी? जब हम फर्श से बाहर निकलेंगे। जब हम फर्श से बाहर निकलेंगे तो हमारी ये जिम्मेदारी है कि हम वो किरदार पेश करें कि दुनिया देख के कहे कि ये हुसैन के मानने वाले हैं, ये अब्बास के मानने वाले हैं। हमने 2 महीने 8 दिन तक करबला हमारे सामने रही है, हमारे सामने पसर साथ का किरदार भी रहा है, हमारे सामने हजरत हुर का किरदार भी रहा है, हमारे सामने शिमर का भी किरदार रहा है, हमारे सामने हबीब इब्ने मजाहिर का भी किरदार रहा है। बाहर निकलने के बाद किसका किरदार हमारे सामने है, किसका किरदार ये हमारी ज़िंदगी बताएगी? ये हमारा किरदार बताएगा कि हमने किससे क्या सीखा है, हमने किससे क्या सीखा है। हमने उन्हें भी देखा है करबला के मैदान में जो इमाम हुसैन को शहीद करके अपनी सिपर लेके चीखते हुए निकले थे कि मैंने खैर खल को कत्ल किया है, मेरी सिपर करो जवाहिर से भर दो। और उस खातून को भी हमने देखा है कि बेटे का कटा हुआ सर उसके पास फेंका गया, एक मरतबा उठाया और फिर फौज यजीद की तरफ फेंक दिया कि हम जो चीज़ राह इलाही में खैरात कर देते हैं उसे वापस नहीं देते। इतने किरदार हमारे सामने रहे हैं, हमारी जिम्मेदारियां बहुत बढ़ गई हैं। हमने अब्बास का नाम लिया है, हमने हुसैन का नाम लिया है, हम नारे हैदरी लगाते हैं, सभी लगाते हैं। जब मुसीबत पड़ती है तो सभी नारे हैदरी लगाना शुरू करते हैं। अमानत दारे आयाते जली कहना ही पड़ता है, पैगंबर का वसी रब का वली कहना ही पड़ता है। बजा है आपका इरशाद लेकिन हजरत नासे, जो लग जाती है ठोकर या अली कहना ही पड़ता है। अली कहना ही पड़ता है। तो अजीजाने ग्रामी, हम भी या अली का नारा लगाते हैं और दूसरे भी लगाते हैं जब फंस जाती है। हमने फौजों को नारे हैदरी लगाते देखा है, खेल के मैदान में क्रिकेट खेलने वालों को नारे हैदरी लगाने देते देखा है। हमारे नारे हैदरी में उनके नारे हैदरी में कुछ फर्क है या नहीं? हमारे नारे हैदरी में उनके नारे हैदरी में कुछ फर्क है या नहीं? बिल्कुल होना चाहिए। हम इस तरह नारे हैदरी लगाएं कि आदमी तो आदमी, आदमी का सोया हुआ जमीर बेदार हो जाए। अगर हमारे नारों में इतनी ताकत नहीं है तो हमको अपने अंदर ताकत पैदा करनी चाहिए। और अगर हम दिल से नारा लगाएंगे, फेफड़े से नारा लगाना और है और दिल से नारा लगाना और है, दीजाने अगर दिल से नारा लगाएंगे, दिल से नारा लगाएंगे तो वो इंसान के सोए हुए जमीर को भी जगा देगा, वो इंसान के सोए हुए नफ्स को भी जगा देगा, एहसासात को बेदार कर देगा, एहसासात को बेदार कर देगा। ये समझना कि हम हुसैन पर बेअख्तियार होकर रोते हैं, हम मुस्तरिब होकर रोते हैं, आलम इस्तरार में रोते हैं, आलम बेखुदी में हम आज़ादारी करते हैं, ये आज़ादारी की तौहीन है। अजीज़ाने गिरामी, ये आज़ादारी की तौहीन है। बेखुदी का मतलब ये है कि हमें कुछ होश नहीं है, हमें कुछ होश नहीं है कि हम क्या कर रहे हैं। हमारी आज़ादारी ऐसी तो नहीं है, हमारी आज़ादारी ऐसी तो नहीं है कि हम बिल्कुल बेहोश हो जाएं, हम बिल्कुल बेखुद हो जाएं। हाँ, हो सकता है कि करबला के मैदान में होते और बदकिस्मती से इमाम हुसैन के साथ न होते और हम देखते प्यासों के कटे हुए सर को, तो हो सकता है पत्थरों पर अपना सर पटक देते कूफे वालों की तरह, जैसे दीवारों पर सर पटक के वो मर गए। हो सकता है जैसे तवाबीन ने अपनी जान दे दी हम भी जान दे देते। लेकिन अजीज़ाने गिरामी, हमारा रोना और हमारा मातम जो है वो शऊर का रोना है और शऊर का मातम है। ना बेखुदी का रोना है, ना बेहोशी का रोना है, ना बेशऊरी का रोना है। हम इसीलिए एक साहब ने वहाँ रजाइना में जब हम मजलिस पढ़ रहे थे, किसी ने किसी शिया से कहा कि साहब यकीनन जब आदमी पर गम पड़ता है तो वो मातम करता है, कभी सीना पीटता है, कभी सर पीटता है, लेकिन आप लोग जो मातम करते हैं उसमें तरतीब होती है, उसमें नज्म होता है, उसमें जब्त होता है, एक साथ सब हाथ उठाते हैं, एक साथ सब मारते हैं, जैसा नौहा है वैसे ही मातम होता है, वैसे ही मातम होता है। यह मातम का अंदाज नहीं है, ये मातम, मातम का मतलब है कि कभी सर पर मार लिया, कभी पैरों पर मार लिया, कभी सीने पर मार लिया, जो कुछ पाया उसे सर फोड़ लिया। तो मैंने मजलिस में कहा उनसे कह दो कि हम कूफे वालों की तरह नहीं रो रहे हैं, हमें मासूमीन ने तालीम दी है, हम करबला नहीं तामीर कर रहे हैं, हम करबला की याद मना रहे हैं, हम करबला की याद मना रहे हैं, और करबला की याद वैसे मनानी चाहिए जैसे मासूमीन ने हमें हुक्म दिया है। जब हुक्म दिया है तो ये हमारा मातम बेखुदी का मातम नहीं है, ये हमारा मातम बेहोशी का मातम नहीं है, ये हमारा मातम बेशऊरी का मातम नहीं है। हम घर से निकलते हैं पूरे होश और हवास में निकलते हैं, पूरे शोर के साथ निकलते हैं, ये सोच के निकलते हैं कि हुसैन का गम मनाना है, ये सोच के निकलते हैं कि हुसैन की याद मनानी है और दुनिया को अपनी तरफ मुतवज्जे करना है। हमारा गम जो है वो इजहार गम है, हमारा गम इजहार गम है दुनिया को मुतवज्जे करने के लिए। जब मुतवज्जे करने के लिए है तो हम मातम इस तरह करते हैं कि लोगों को में इसमें कशिश पैदा हो, लोग हमारी तरफ देखें, हमारी तरफ मुड़े। जैसे नौहा है, किसी के ऊपर मुसीबत पड़ जाए, किसी माँ का जवान बेटा दुनिया से गुजर जाए, वो नौहा नहीं कर सकती, उसको होश ही नहीं रहेगा उस वक्त नौहा कहने का, उसको होश ही नहीं रहेगा उस वक्त। नौहा तो बाद में कहा जाता है जब जरा ठहराव पैदा होता है, जब जज्बात में सुकून आता है। तो जैसे हम नौहा कहते हैं उसमें भी तरतीब होती है, उसमें भी काफिया है, उसमें भी रदीफ है। अभी ये पढ़ रहे थे सलाम, उसमें काफिया है, उसमें रदीफ है। सोच समझ के शायर ने लिखा है, बेखुदी में तो नहीं लिखा है, बेशूरी में तो नहीं लिखा है। तो ये हमारा अमल, हमारी आज़ादारी जो है एक शूरी काम है और एक हकीमाना काम है, एक मंतिकी काम है। ये सोचना कि बेखुदी में ये गोया कोई फ्री स्टाइल है, हमको हर तरह की आज़ादी है, बिल्कुल सही नहीं। अजीजाने गिरामी, एक एक कतरे का मुझे देना पड़ा हिसाब, खूने जिगर वदीयते मिजगाने यार था। एक एक कतरे खून का हिसाब देना है अल्लाह को, और वो लेगा हिसाब, और वो लेगा हिसाब। तो हमें ये सोचना चाहिए कि हमें हिसाब देना है अपने हर अमल का। हम बेखुदी में ये अमल नहीं करते, बल्कि ये एक इबादत है। इबादत है तो इबादत जो है, अल्लाह ने मना किया है कि देखो नशे में नमाज के करीब न जाना, है आपके पेश नजर आयत है ना, नशे में नमाज के करीब न जाना, इसलिए कि वो इबादत है। उस वक्त जाओ जब तुम्हें मालूम है तुम क्या कर रहे हो, और ये इबादत हम कर रहे हैं गमे हुसैन की। क्या ये बेहोशी में करना जायज है? ये बेखुदी में करना जायज है? बेखुदी में करना जायज नहीं। ये भी इबादत, वो भी इबादत, उसमें भी तरतीब, उसमें भी उसूल, यहाँ भी तरतीब, यहाँ भी उसूल। अगर कोई कहता है इसमें कोई उसूल नहीं है, हम बिल्कुल फ्री हैं, बिल्कुल आजाद हैं, इसमें न कोई हराम है, ना हलाल, ना वाजिब है, तो न मुस्ताहब, इसका मतलब वो ये कहता है कि जिक्र हुसैन इबादत नहीं है। अगर इबादत है तो इसमें वाजिब भी होगा, इसमें मुस्ताहब भी होगा, इसमें मुबाह भी होगा, इसमें हराम भी होगा, इसमें मकरूह भी होगा, सब कुछ होगा। जब है तो हमें होश और हवास से हर अमल अंजाम देना चाहिए, हर अमल अंजाम देना चाहिए। और इस वक्त हमारी जिम्मेदारी और ज्यादा बढ़ गई है। क्यों और ज्यादा बढ़ गई है? इसलिए कि सारी दुनिया की निगाहें हमारी कौम पे हैं, सारी दुनिया की निगाहें हमारी कौम पे हैं। देखिए मैं शेर पढ़ के आप हजरात से वाह करा लेना, लेकिन ये चूंकि शब्बेदारी है, शब्बेदारी है तो हम एक इबादत कर रहे हैं, इसलिए मैंने ये गुफ्तगु आपसे की है कि जब हम शब्बेदारी कर रहे हैं तो हमारे पेश नज़र वो शब्बेदारियाँ हों जो करबला के बाद जैनब और उम्मे कुलसूम ने की है। जैनब और उम्मे कुलसूम ने जो शब्बेदारियाँ की हैं वो हमारे सामने हों। जब हमारे सामने होंगी वो शब्बेदारियाँ, देखिए लूटा हुआ काफिला जब करबला से चला है तो करबला तो ख़त्म हो गई थी, मगर वो अपनी जिम्मेदारियाँ अदा कर रहे थे। यह काफिला जहाँ जहाँ से जा रहा था, जिधर जिधर से गुजर रहा था, अपनी जिम्मेदारी अदा करता हुआ जा रहा था। और یہی نہیں بلکہ اب زینب نے اب سید سجاد نے بتایا کہ عزاداری کیسے کی جائے اور عزاداری میں کیسے طاقت پیدا ہو کہ دنیا میں انقلاب پیدا ہو جائے، کیسے اس فرش پہ مجاہد پیدا ہوتے ہیں. زینب اور سید سجاد نے یہ دکھا دیا اور یہ بتا دیا، دکھا دیا اور بتا دیا. سوگواران مظلوم آپ رو رہے ہیں، شب داری منا رہے ہیں، کون کہہ سکتا ہے کہ کربلا کے بعد زینب نے کتنی راتیں جاگ کے گزار دی، کون کہہ سکتا ہے کہ ام رباب نے کتنی راتیں آنکھوں میں کاٹ دی. جب نہ پہلو خالی دیکھتی ہوں گی تو علی اصغر یاد آتے ہوں گے، جب علی اصغر یاد آتے ہوں گے تو کیا نیند آ جاتی ہوگی؟ کسی ماں کو نیند نہیں آ سکتی. ام کلثوم نے کتنی راتیں جات کے گزاری ہیں، آپ شب عزاں منا رہے ہیں ان راتوں کی یاد میں، ان راتوں کی یاد میں. 2 مہینے 8 دن آپ نے حسین کا غم منایا، یقیناً مجھے یقین ہے کہ آپ نے بہرحال کچھ نہ کچھ سبق لیا ہوگا، کچھ نہ کچھ درس لیا ہوگا اور کچھ نہ کچھ تبدیلی، اس لیے کہ حسین کا غم ہے، حسین کا ذکر ہے، کربلا کے پیاسوں کا ذکر ہے. جو اس ذکر میں آتا ہے ذکر کرنے کے لیے وہ یوں ہی خالی ہاتھ نہیں جا سکتا. آج جو یہ قوم اتنی بڑھی ہے عزیزان گرامی اسی ذکر کی وجہ سے بڑھی ہے، اسی ذکر کی وجہ سے بڑی ہے. جب آدمی آ کے فرش حسین پر بیٹھ جاتا تھا اور واقعات کربلا سنتا تھا تو اس کے سامنے سوالیہ نشان بنتا تھا، آخر مسلمانوں نے اپنی نبی کے نواسے کو کیوں شہید کر دیا، 3 دن کا بھوکا پیاسا کیوں شہید کر دیا، یہ کیوں کا جب سوالیہ نشان بنتا تھا. تو اب وہ غور کرتا تھا کربلا پر، جب غور کرتا تھا تو شمر کا خنجر اس کے سامنے آتا تھا، حسین کا سجدہ بھی اس کے سامنے آتا تھا، شمر کا خنجر اسے سقیفہ تک پہنچا دیتا تھا اور حسین کا سجدہ اسے غدیر تک پہنچا دیتا تھا. ادھر کے لوگ ادھر آتے چلے گئے، ادھر کے لوگ ادھر آتے چلے گئے، آپ بھی آئے ہیں. آئیے ایک روایت آپ کے سامنے پیش کر دوں، ایک چھوٹا سا سبق کربلا کا، بہت چھوٹا سا سبق ہے. 2 مہینے 8 دن میں جو ذاکرین آئے ہیں کچھ نہ کچھ آپ کو ضرور بتایا ہوگا. میں ایک چھوٹی سی حدیث امام محمد باقر علیہ الصلوۃ والسلام چھوٹی سی حدیث، اور اسے یاد رکھیے گا، اس حدیث کو، اس حدیث کو یاد رکھیے گا. پہلے یہ آپ سمجھ لیں کہ پیغمبر اسلام دنیا سے رخصت ہو رہے ہیں تو علی نے پیغمبر کے سینے پر سر رکھ دیا. آخر میں فاطمہ زہرہ بیان کرتی ہیں کہ میرے بابا کی طبیعت جب زیادہ خراب ہوئی تو میں بار بار پانی سے بابا کا منہ دھوتی تھی اور ابو الحسن اپنی گود میں پیغمبر کو لیے ہوئے بیٹھے ہوئے تھے، لیکن آخر میں پیغمبر نے کہا یا علی اپنا سر میرے سینے پر رکھ دو، اپنا سر میرے سینے پر رکھ دو. علی نے پیغمبر کے سینے پر اپنا سر رکھا، پیغمبر نے وصیتیں کی. اسی لیے ہر امام کے بعد والا امام جو ہے وہ اپنے سے پہلے امام کا وصی ہوتا ہے، وصیتیں کی. جس امام کی زندگی پر نظر ڈالیں گے وقت آخر ہر امام نے اپنے بعد کے امام کو وصیتیں کی ہیں. امام حسن دنیا سے رخصت ہو رہے تھے، امام حسین نے سینے پر سر رکھ دیا، بھائی نے بھائی کو وصیت کی. اس کے بعد اور آئمہ جو ہیں، روایت کہتی ہے امام رضا علیہ السلام جب زہر دیا گیا تو آپ نے کہا تھا کہ دیکھو جس دن آخری دن ہوگا میرا اور مجھے زہر دیا جائے گا تو میں اپنے چہرے پر اپنی ابا کا دامن ڈالے ہوئے آؤں گا. اصحاب نے دیکھا کہ امام کے چہرے پر ابا کا دامن ہے، امام اپنے حجرے میں چلے گئے. کچھ دیر کے بعد کسی صحابی نے ذرا سا دروازہ کھول کے اندر نظر ڈالی تو کیا دیکھا کہ محمد تقی علیہ السلام باپ کے سینے پر سر رکھے ہوئے ہیں. اعجاز کے ذریعے پہنچ گئے مشہد میں. اسی طرح ہر امام کے بارے میں ہے، امام محمد باقر علیہ الصلوۃ والسلام نے کہا کہ مجھ سے میرے بابا نے یہ واقعہ بیان کیا ہے سید سجاد نے, اور سید سجاد نے یہ کہا کہ میں غش میں پڑا ہوا تھا. ایک ہی بیٹا ایسا ہے کہ جو اپنے باپ کے سینے پر سر نہیں رکھ سکا ہے, آئین مامے ہمارے, وہ ہمارا چوتھا مظلوم امام ہے. امام محمد باقر علیہ السلام فرماتے ہیں کہ میرے بابا کا جب وقت آخر آیا تو مجھے بلایا, کہا بیٹا میرے سینے پر سر رکھ دو. میں نے سینے پر سر رکھ دیا. امام نے کہا کہ میں کربلا میں غش میں تھا, مجھے اپنے باپ کے سینے پر سر رکھنے کا موقع نہیں ملا, مگر ایک بیک مجھے احساس ہوا کہ کوئی میرے سینے پر سر رکھے ہوئے. اب میری آنکھ جو کھلی تو میں نے دیکھا میرا بابا خون میں ڈوبا ہوا ہے اور میرے سینے پر سر رکھے ہوئے ہیں اور اس کے زخموں سے خون ابل رہا ہے, ابل رہا ہے وصیتیں کی, اور وصیتوں میں ایک فقرہ کہا اسے یاد رکھنا. امام زین العابدین علیہ السلام نے محمد باقر علیہ السلام سے کہا اسے یاد رکھنا. امام حسین نے آخری وقت آ کے میرے سینے پر سر رکھ کے کہا بیٹا یاد رکھو, جس کا کوئی سہارا اللہ کے علاوہ نہ ہو اس سے بڑا طاقتور کوئی دنیا میں نہیں ہے, اس سے بڑا طاقتور کوئی دنیا میں نہیں ہے, اور کبھی اس کو کمزور نہ سمجھنا کہ جس کے پاس کوئی مادی طاقت نہ ہو. اور یہ ایک ایسا پیغام ہے, ایسا پیغام ہے ہر انسان کے لیے اگر وہ اس پیغام کو سمجھ لے کہ جس کا کوئی نہیں ہے اس کا اللہ ہے, اور جس کا اللہ ہے اسے کوئی مٹا نہیں سکتا, دنیا کی کوئی طاقت اسے فنا نہیں کر سکتی. اور شاید اس لیے کہا ہو سید سجاد سے کہ امام حسین دیکھ رہے تھے کہ اب اس کے بعد جو وقت آنے والا ہے وہ کیسا اذیت ناک اور کیسا ہولناک وقت آئے گا. سوگواران مظلوم, بس میں نے مجلس تمام کی, اب ذرا آخری سلام اپنی شہزادی زینب کبریٰ ثانیہ زہرا کو کرتے ہوئے چلیں. زینب کربلا میں ہیں, کربلا کی تاریخ اپنے اختتام تک پہنچ گئی, عصر عاشور تاریخ کا آخری دن تھا, وہ تاریخ جو پیغمبر اسلام کے بعد بنی تھی, وہ تاریخ جو پیغمبر اسلام کے بعد بنی تھی. زینب عصر عاشور کے بعد ثانیہ زہرا نے تاریخ کو موڑا نہیں ہے, ایک نئی تاریخ عالم وجود میں لائی ہے, عالم وجود میں لائی ہیں. ابھی دنیا نے غور نہیں کیا کردار زینب پر, اگر کردار زینب پر دنیا غور کر لے تو معرفت کے اتنے دروازے کھل جائیں انسانی دل و دماغ میں کہ جس کی کوئی انتہا نہیں ہے. کربلا میں حضرت زینب کربلا سے پہلے اگر کوئی زینب کا تعارف کراتا تو کہتا زینب محمد مصطفیٰ جیسے نانا کی نواسی ہیں, زینب علی مرتضیٰ جیسے باپ کی بیٹی ہیں, زینب فاطمہ زہرا جیسی ماں کی لخت جگر ہیں, زینب حسن اور حسین جیسے اماموں کی بہن ہیں. لیکن کربلا کے بعد اب زینب کسی کردار کے ذریعے پہچانے جانے کی محتاج نہیں ہے, اب بڑی آسانی سے کہا جا سکتا ہے کہ محمد مصطفیٰ زینب جیسی نواسی کے نانا ہیں, علی مرتضیٰ زینب جیسی بیٹی کے باپ ہیں, فاطمہ زہرا زینب جیسی لخت جگر کی ماں ہیں, حسن اور حسین جیسا زینب جیسی بہن کی بکے بھائی ہیں. اس لیے کہ زینب کبریٰ نے کربلا کے بعد وہ کارنامہ انجام دیا ہے. تاریخ پیغمبر اسلام کے بعد تاریخ نے موڑ لیا تھا اور کربلا کے میدان تک پہنچ گئی. عصر عاشور کے بعد آپ کسی سے پوچھئے کہ اب اس کے بعد کیا ہوگا تو یہی وہ کہے گا کہ کربلا میں عصر عاشور کے بعد اب بچا کیا ہے کہ کچھ ہوگا, اب تو وہی ہوگا جو یزید چاہتا ہے, اب تاریخ اسی رخ پہ جائے گی جہاں یزید لے جانا چاہتا ہے, اب تو سب کچھ ختم ہو گیا. وہ تاریخ وہ تاریخ جو محمد مصطفیٰ نے بنائی تھی اس کا آخری دن ہے، عصر عاشور اس کا آخری دن ہے. اب اس کے بعد نہ اسلام رہے گا، نہ نبی کا نام رہے گا، نہ کہیں سے اذان کی آواز آئے گی، نہ کوئی محمد رسول اللہ کہنے والا رہے گا اس زمین پر. اب کیا بچا ہوا ہے؟ اب کیا حسین شہید ہو گئے؟ حسین کا گھرانہ شہید ہو گیا، اولاد ابو طالب شہید ہو گئی، سب خون میں ڈوبی ہوئی لاشیں پڑی ہوئی ہیں، خون میں ڈوبی ہوئی لاشیں پڑی ہوئی ہیں، اور یہ جو خواتین بچ گئی ہیں ان کی زندگی بھی کیا چند لمحوں کی یہ ان کی زندگی ہے. اس لیے کہ یہ کوکھ جلی مائیں ہیں، انہیں زندگی کی خواہش نہیں، انہیں زندہ رہنے کا حوصلہ نہیں. کتنی تو اسی خیمے میں جل جائیں گے جب خیموں میں آگ لگے گی. اس لیے کہ وہ ماں کہ جس کا بیٹا بچھڑ گیا ہے، اسے اپنے جلنے کی فکر کہاں ہے؟ وہ اپنے کو کیسے بچائے گی؟ اپنے کو کیسے بچائے گی؟ خیموں میں آگ لگ گئی عزیزان گرامی، خیموں میں آگ لگا دی گئی. آگ لگا دی گئی اسی لیے آگ لگا دی گئی کہ اب سب ختم ہو گیا ہے، یہ آخری نشانی جو ہے اسے بھی ختم کر دیا جائے، اسے بھی ختم کر دیا جائے. مگر تاریخ سے پوچھ لیجئے کہ اس خیمے میں کوئی ایک بچہ جلنے پایا، کوئی ایک خاتون جلنے پائی؟ کوئی نہیں جلا. کہیں بھی آگ لگتی ہے اخبار آپ دیکھ لیجئے، بچانے والے پہنچ جاتے ہیں، آگ بجھانے والے پہنچ جاتے ہیں، مگر خبر ہی آتی ہے کہ اتنے بچے جھلس گئے، اتنی عورتیں جل گئیں. ہائے، زینب نے کسی کو جلنے نہیں دیا، کسی کو جھلسنے نہیں دیا. کتنا بڑا حوصلہ، کتنا بڑا جگر رکھتی تھی یہ زینب کبرا. جب خیموں میں آگ لگا دی گئی تو فوج یزید یہی سمجھی کہ آخری دن آ گیا، لیکن وقت کے نگاہوں نے دیکھا کہ جلتے ہوئے خیموں سے زینب ایک ایک یتیم کو نکال کے لا رہی ہیں، ایک ایک خواتین کو لا رہی ہیں. ام رباب کا ہاتھ تھاما جلتی ہوئی زمین پہ بیٹھا دیا، سید سجاد کو اپنی کمزور پشت پہ اٹھایا لا کے جلتی ہوئی زمین پہ بیٹھا دیا. ایک ایک کر کے سب کو زمین پر بٹھا چکی. گویا علی کی بیٹی اپنے کردار سے آواز دے رہی ہے، یہ نہ سمجھو کہ جنگ ختم ہو گئی، یہ نہ سمجھو کہ لڑائی ختم ہو گئی، جنگ جاری ہے، جنگ جاری ہے، اور ایک نئی تاریخ عالم وجود میں آنے والی ہے. سوگواران مظلوم، سوگواران مظلوم، دنیا میں عظیم خواتین پیدا ہوئی ہیں. میرے سامنے ان عظیم خواتین کا کردار ہے، حضرت حوا ہیں، حضرت سارہ ہیں، حضرت حاجرہ ہیں، حضرت آسیہ ہیں، مادر موسیٰ ہیں، حضرت خدیجہ ہیں، فاطمہ زہرا ہیں. ان تمام خواتین کے بیچ میں جب میں زینب کبریٰ کو رکھتا ہوں تو مجھے ایسا لگتا ہے، ایسا لگتا ہے کہ تاریخ کو سب نے موڑا ہے، زینب نے نئی تاریخ پیدا کی ہے، اور خواتین نے عہد کا رخ موڑا ہے. زینب ایک نئے عہد کو عالم وجود میں لائی ہے. زینب کبریٰ کا کارنامہ کوئی معمولی کارنامہ نہیں ہے. اگر میں کہوں کہ حضرت حوا نے بہت بڑا کارنامہ انجام دیا، اپنے شوہر کا ہاتھ بٹایا انسانیت کو آگے بڑھانے میں، انسانیت کو اس زمین پر برپا کرنے میں، مگر حضرت حوا خود کہیں گی میں ثانیہ زہرا کے سامنے کھڑی ہونے کی طاقت نہیں رکھتی، میں نے جس وقت گھر بسایا ہے آدم کا، اس وقت کوئی دشمن نہیں تھا آدم کا، جانور تھے، حشرات الارض تھے، مگر کوئی میرا ہاتھ پکڑنے والا نہیں تھا. میں کہوں حاجرہ کہیں گی کہ یقیناً میں نے کعبے کی تاریخ بنائی ہے اپنے شوہر حضرت ابراہیم کے ساتھ، مگر جب میرا بچہ پیاسا تھا تو میں بیتاب ہو کے کبھی صفا پر کبھی مروا پر، لیکن زینب کے 18 اسماعیل ایک ہی ساتھ پیاسے تھے. زینب بھی پانی کی تلاش میں دوڑ رہی تھی، کبھی اس خیمے میں کبھی اس خیمے میں. میں زینب کا مقابلہ نہیں کر سکتی. مادر موسیٰ کہیں گی میں نے ایک موسیٰ کو دریا کے حوالے کیا تھا یہ سوچ کے کہ یہ مجھے واپس مل جائے گا. زینب نے اپنے سارے موسیٰ کو تیغ و خنجر کے حوالے کر دیا. वापस मिलने के बजाय खून में डूबी हुई लाशें आईं, खून में डूबी हुई लाशें आईं। फातिमा जहरा ये कहेंगी कि मैंने जिस सवाल बैत को 50 साल पीछे धकेला था, जैनब ने उसे हमेशा हमेशा के लिए दफन कर दिया, उसे हमेशा हमेशा के लिए दफन कर दिया। जैनब का कोई मुकाबला नहीं कर सकता। बस सोगवारा ने मजलूम, जैनब की याद में आप ये शब अज़ा मना रहे हैं, सलाम कीजिए जैनब को। खैमे जल गए हैं, बच्चे जलती हुई ज़मीन पे हैं, सैयद सज्जाद सजदे में सर रखे हुए शुक्रन लिल्लाह की आवाज़ बुलंद कर रहे हैं। जैनब पहरा दे रही हैं, यतीमों की हिफाजत कर रही हैं। और याद रखिए, करबला में सबसे ज़्यादा ज़ख्मी हुसैन थे। जिस लाश को उठाने गए ज़ख्म में इजाफा हुआ, जिस जनाजे को उठाया ज़ख्मों में इजाफा हुआ। बार बार हुसैन जाते थे, बार बार हुसैन जाते थे। कासिम की लाश उठाई, ज़ख्मों में इजाफा हुआ। अली अकबर की मैयत उठाई, ज़ख्मों में इजाफा हुआ। सबसे ज़्यादा ज़ख्मी हुसैन थे। मगर अगर पूछा जाए कि जब तलवारों की जगह दुर्रों ने ले ली, ताजियानों ने ले ली, तो सबसे ज़्यादा ज़ख्मी कौन हुआ? मैं कहूँगा कि जैनब के हवाले हुसैन ने इन यतीमों को किया था। तारीख कहती है, जब जालिम यजीद के फौजी ताजियाने लिए हुए आगे बढ़े, जब बढ़े जैनब देख रही थी ये ताजियाना बरदार किधर जा रहा है, वो सकीना की तरफ बढ़ा, जैनब तड़प के आगे बढ़ी। और बढ़ने के बाद सकीना को अपनी गोदी में उठा लिया, ताजियाना बुलंद हुआ, जैनब की पुश्त पर पड़ा, कह ना ताजियाना बरदार सैयद सज्जाद की तरफ आगे बढ़ा। जैनब तड़प के गई, सैयद सज्जाद को अपनी आगोश में छुपा लिया, ताजियाना जो बुलंद हुआ था वो पुश्ते जैनब पर पड़ा। दूसरी बीवियों की तरफ ताजियाना बरदार आगे बढ़े, जैनब तड़प के आगे गई, उठा बीवी को अपनी आगोश में छुपा लिया। जितने ताजियाने बुलंद होते थे जैनब की पुश्त पर पड़ते थे, मगर जैनब ने ये नहीं कहा, ये नहीं कहा कि मैं बहुत ज़्यादा ज़ख्मी हूँ। कहती किससे जैनब, कहती किससे जैनब, कौन था कि जिससे जैनब कहती? सैयद सज्जाद से कहती, सकीना से कहती, उम्मे कुलसूम से कहती, उम्मे रबाब से कहती? जैनब तो सबको समझा रही थी। सोगवारा ने मजलूम, यह अज़ा के आखिरी अय्याम है, यह अज़ा के आखिरी अय्याम है। मगर याद रखिए, जैनब के लिए अज़ा के आखिरी अय्याम नहीं है। आप पहली मुहर्रम से रो रहे हैं, आपने हुसैन पर आंसू बहाया, करबला के प्यासों पर आंसू आपने बहाया, आप रोते रहे, चांद हुआ आपने रोना शुरू किया। पहली मुहर्रम को रोए, दूसरी मुहर्रम को रोए, तीसरी मुहर्रम को रोए, मगर सोगवारा ने मजलूम, ज़रा जैनब को सलाम तो करते चलिए। जैनब का सारा घर उजड़ गया है, लेकिन करबला में किसी ने जैनब को रोते नहीं देखा। जैनब रोती तो कैसे रोती, जैनब रोती तो कैसे रोती, जैनब को रोने का मौका ही नहीं मिला। दूसरी मुहर्रम को हुसैन ने कहा था, जैनब नाना के दीन को खून की ज़रूरत है, तुम्हारे गोद के पालों के खून की ज़रूरत है। जैनब ने कहा, भैया जिस माँ का दूध आपने पिया है मैंने भी पिया है। जैनब राजी बरज़ा है। उसके बाद आशूर का दिन आया, अब जैनब को रोने का मौका नहीं है। एक को भेज रही हैं, दूसरी लाश आ रही है, एक को सजा रही है मैदान करबला में जाने के लिए, दूसरी लाश आई, जिस माँ के बेटे की लाश है उस माँ तक पहुँच गई, जाके उसे समझा रही हैं, सीने से लगा रही हैं। जैनब को रोने का मौका आशूर के दिन कहाँ मिला? रोने के लिए फुर्सत चाहिए, रोने के लिए भी कुछ इत्मीनान चाहिए। जैनब को करबला के मैदान में एक लम्हे की फुर्सत नहीं। एक जाता है दूसरे की लाश आती है, एक जाता है दूसरा आके इजाज़त मांगता है। जैनब गोद के पालों को करबला में भेज रही हैं, जैनब को आशूर के दिन रोने का मौका नहीं मिला। शाम गरीबा आई, जैनब रो सकती थी मगर रोती कैसे? अगर रोएं तो सकीना बेचैन होकर उठ जाएगी, रोना शुरू कर देगी। जैनब रोएं तो उम्मे रबाब रोने लगेंगी, उम्मे लैला रोने लगेंगी। जैनब तिलाया फिर रही हैं, जैनब को रोने का मौका नहीं है। अली की बेटी रो नहीं रही है बल्कि बच्चों की हिफाजत कर रही है, खबरगिरी कर रही है। अल्लाह अल्लाह, जैनब ने कैसी शब्बेदारी की है, شام غریبہ میں زینب نے کیسی شبے داری کی ہے, رونے کے بجائے دوسروں کے آنسو علی کی بیٹی, مشکل کشا کی بیٹی پوچھ رہی ہے. روایت کہتی ہے رات جب زیادہ گزری تو ایک مرتبہ ایک خاتون کے رونے کی آواز آئی. زینب وہاں گئی جہاں بیوائیں بیٹھی ہوئی تھیں, کوکجلی مائیں بیٹھی ہوئی تھیں. زینب نے پوچھا رونے کا سبب کیا ہے. خاتون نے کہا علی کی بیٹی میری دو چھوٹے چھوٹے بچے دکھائی نہیں دے رہے ہیں, چھوٹے چھوٹے بیٹے کہیں غائب ہو گئے. زینب تڑپ گئی, کہا ام کلثوم آؤ چلو تلاش کریں, ایک بیوا کے لال ہیں اور محمد نہیں ہے. دونوں بہنیں اٹھیں میدان میں چلی, آواز دیتی ہوئی چلی. ہو سکتا ہے عباس کو پکارا ہو, علی اکبر کو پکارا ہو, حسین کو آواز دی ہو, ایک ماں کے دو بیٹے غائب ہو گئے ہیں, میری مدد کیجئے میں تلاش کرنے جا رہی ہوں. چلتی گئیں, ناگا ایک گڑھے پر نظر پڑی, دیکھا دونوں بچے ایک دوسرے کے گلے میں باہ ڈالے ہوئے اس گڑھے میں سو رہے ہیں. ایک بہن نے دوسری بہن سے کہا آہستہ سے اٹھاؤ, معلوم ہوتا ہے جنگل کی ٹھنڈی ہوا پا کے بچوں کو نیند آ گئی. لیکن جب بچوں کے پاس پہنچی اور بچوں کو اٹھایا تو دیکھا بچے خون میں تر ہیں, گھوڑوں کی ٹاپوں سے دونوں کے سینے شگافتہ ہو چکے ہیں. ایک کو زینب نے اٹھایا, ایک کو ام کلثوم نے اٹھایا, لا کے رکھ دیا اس خاتون کے سامنے. کہا بی بی علی کی بیٹی تجھ سے شرمندہ ہے, بچوں کی ماں نے تڑپ کے آواز دی, شہزادی شرمندگی کیسی, مجھے تہنیت دیجئے, میرے لال راہ الہی میں کام آ گئے, دین کے کام آ گئے. اللہ اللہ, زینب نے کیسے یہ گزاری رات, کیسے اس رات کو جاگ کے زینب نے گزارا ہے. ابھی زینب پہرا دے رہی ہیں کہ ایک مرتبہ جہاں سکینہ کو رسول آیا تھا, دیکھا کہ سکینہ کی جگہ خالی ہے. بسو گواران مظلوم, میں چند بند پڑھنا چاہتا ہوں آپ کی خدمت میں. کہ وہ بھی دن تھے جب ان اشکوں پہ لگے تھے پہرے, حکم تھا درد کے ماروں کیونکہ آنسو نہ بہے, اللہ تشکیل اب تشنا پہ صدا نہ سکے, لاش پامال ہو بھائی کی بہن نہ کرے, داغ ممتا کا کلیجے سے نہ دھونے پائے, ماں جوان لال کی میت پہ نہ رونے پائے, ماں جوان لال کی میت پہ نہ رونے پائے. سو گیا رات کی باہوں میں جو میدان بلا, اور مظلوم سکینہ کو پدر یاد آیا, اٹھی جنگل کے اندھیرے میں وہ مجبور جفا, ہر قدم پر یہ صدا تھی کہ کہاں ہو بابا, بھولے اس پیاسی کو عباس دلاور کی طرح, تم بھی میدان سے نہ لوٹے علی اکبر کی طرح. پانی دیتا ہے کوئی اور نہ غذا دیتا ہے, ماں کی گودی میں جو بیٹھوں تو اٹھا دیتا ہے, جو بھی آتا ہے تماچا وہ لگا دیتا ہے, ارے بے پدر دیکھ کے ہر ایک سزا دیتا ہے. بچ کے جلتے ہوئے خیموں سے کدھر جاتی میں, پھوپھی اماں نہ بچا لیتی تو مر جاتی میں, جانتے ہو کہ کئی روز کی پیاسی ہوں میں, جلتے خیموں کی طرف دیکھ کے ڈرتی ہوں میں, آپ کی راہ بڑی دیر سے تکتی ہوں میں, غم نصیبوں کو دمے آب و کچھ نہ ملا, ہو گئی شام تماچوں کے سوا کچھ نہ ملا, ہو گئی شام تماچوں کے سوا کچھ نہ ملا. اف وہ ننھی سی مسافر وہ رہے غم کا سفر, یا علی کہتی تھی گھبرا کے جو لگتی ٹھوکر, آتی تھی بن کی فضاؤں میں جو خوشبو پدر, مطمئن ہو کے ٹھہر جاتا تھا ننھا سا جگر, کہتی تھی رو کے بلاؤں کا بسیرا ہے بہت,